होस् दादा दादी दी हजुर बारामा स्कुलमा झैं कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बालसिकाई कार्यक्रमको 81 अंकमा तपाईहरूलाई स्वागत छ
यो कार्यक्रम देशभरका बालबालिकाको सिकाईमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउण्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामी लेख्नुपर्ने क्रियाकलाप गर्छौं त्यसैले कापी र कलम लिएर बस्नुहोस् है
आजको हाम्रो पहिलो तथ्य बागमती प्रदेशको बारेमा नेपालको संविधान अनुसार विक्रम सम्वत 2072 सालमा नेपाललाई 7 प्रदेश र 77 जिल्लामा विभाजन गरिएको छ तीमध्ये आज हामी प्रदेश नम्बर 3 अर्थात बागमती प्रदेशको बारेमा जानकारी दिँदैछौ
प्रदेश नम्बर 3 को नाम बागमती प्रदेश हो र यहाँ काठमाडौँ लगायत अरू 12 जिल्लाहरू पर्दछन् अरू प्रदेशहरू भन्दा यो प्रदेशमा धेरै पर्यटकीय स्थलहरू छन् नेपालको राजधानी काठमाडौँ पनि यही पर्छ यस प्रदेशको सदरमुकाम मकवानपुर जिल्लाको हेटौँडा हो
काठमाडौँलाई चारैतिर पहाड़ले घेरिएको छ त्यसैले यसलाई उपत्यका भनिएको हो यहाँका प्रसिद्ध डाँडाहरूमा फूलचोकी नागार्जुन चन्द्रागिरी शिवपुरी ककनी आदि हुन् साथै काठमाडौँ उपत्यकालाई गौरी शंकर लाङटाङ जुगल गणेश आदि प्रसिद्ध हिमालहरूले पनि घेरिएको छ
धेरै स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँको सुन्दर तथा मनोरम दृश्यहरू हेर्न पर्यटकीय स्थलमा पुग्ने गर्छन् उनीहरूका लागि यहाँ राम्रा तथा व्यवस्थित होटलहरू ठाउँ ठाउँमा खोलिएका छन्
यहाँका प्रसिद्ध धार्मिक स्थलहरू काठमाडौँको पशुपति स्वयम्भू बौद्धनाथ आदि हुन् भने प्रसिद्ध पर्यटकीय स्थलहरू भक्तपुरको 55 झ्याले दरबार चितवनको चितवन राष्ट्रिय निकुञ्ज दोलखाको दोलखा भीमसेन कालिन्चोक नुवाकोटको 7 तले दरबार सिन्धुलीको सिन्धुलीगढ़ी जस्ता मनमोहक ठाउँहरू हुन्
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि काठमाडौँमै छ यहाँ विभिन्न समयमा विभिन्न किसिमका जात्राहरू हुन्छन् जस्तै बनेपाको चण्डेश्वरी जात्रा नमोबुद्धको नमोबुद्ध जात्रा जुन बुद्ध पूर्णिमा अथवा वैशाख पूर्णिमामा मनाइन्छ त्यस्तै पनौतीको कुम्भ मेला र गोदावरीको 12 वर्षे मेला प्रत्येक 12 वर्षमा धूमधामका साथ मनाइन्छ यसबेला यहाँ धर्मावलम्बीहरूको घुइचो लाग्दछ
यहाँ पर्ने जिल्लाहरूमा काठमाडौँ भक्तपुर ललितपुर सिन्धुपाल्चोक काभ्रे पलाञ्चोक चितवन मकवानपुर रसुवा नुवाकोट धादिङ दोलखा रामेछा र सिन्धुली हुन्
यहाँ विभिन्न किसिमका संस्कृति र रहन सहन भएका मानिसहरूको बसोबास रहेको छ त्यस्तै यहाँ विभिन्न किसिमका जनजातिहरूमा नेवार तामाङ थारू चेपाङ बाहुन छेत्री आदि हुन्
आजको अर्को तथ्य कोदोको बारेमा कोदो विश्वको एक प्रमुख अन्न बाली हो यसको रोटी ढिँडो लगायतका परिकारहरू बनाइन्छ यसको अंग्रेजी नाम फिंगर मिलेट हो यो कड़ा मेहनत गर्ने श्रमजीवी मानिसहरूको रुचिकर खाद्य वस्तु हो भने मधुमेहको रोगको लागि पनि यो निकै उपयोगी हुन्छ समुद्र सतहदेखि 1800 मिटर उचाइसम्ममा यसको खेती गर्न सकिन्छ।
कोदो मात्र एक यस्तो अन्न हो जसमा घुन र किराहरूले कुनै पनि नोक्सान गर्न सक्दैन। यसलाई चिसो र सुक्खा ठाउँमा राख्यो भने धेरै वर्षसम्म बिग्रदैन। प्राय नेपालमा कोदोको खेती गर्न दुईवटा तरिका अपनाइएको पाइन्छ। पहिलो तरिका जमीनलाई राम्ररी खनजोत गरी कोदोको बिउ छर्ने र दोस्रो तरिका पहिले बेर्ना उमारी पछि उखेलेर अर्को ठाउँमा रोप्ने।
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ। यो सजिलै पच्दछ। यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्याग्नेज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टीअक्सिडेन्ट लगायतका पोषक तत्व हुन्छन्। यो ऊर्जाको राम्रो स्रोत हो। यसबाहेक तौल घटाउन समेत कोदो खानु राम्रो मानिन्छ।
कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ। मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ। यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा राख्न सघाउँदछ। कोदोमा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ। यसमा आइरन पनि निकै हुन्छ, जसले गर्दा रगतको कमी हुने रोगबाट बच्न सहयोग पुग्दछ।
पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ। कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिँडो खाने गरी पेटका रोगीहरूले आराम पाउँछन्। केही अध्ययनहरूका अनुसार कोदोले क्यान्सरबाट बचाउन पनि मद्दत गर्छ।
प्रत्येक 100 ग्राम कोदोमा निम्न पौष्टिक तत्वहरू पाइन्छ। ती हुन् प्रोटिन 7.6 ग्राम, फ्याट 1.5 ग्राम, कार्बोहाइड्रेट 88 ग्राम, क्याल्सियम 3.70 ग्राम, भिटामिन 0.48 मिलिग्राम, थाइमिन 0.33 मिलिग्राम, राइबोफ्लाविन 0.11 मिलिग्राम, नाइसिन 1.2 मिलिग्राम र फाइबर 3 ग्राम।
भाइ बहिनीहरू, आज हामी मन्दिरा मधुश्रीद्वारा पुनर्कथित लोककथा छट्टो स्यालको चोर्ने दाउ वाचन गर्दैछौ। यस कथालाई एलिना छन्तेलले चित्राङ्कन गर्नुभएको हो, वन्दना तुलाचनले चित्र निर्देशन गर्नुभएको हो भने डाक्टर ध्रुव घिमिरेले सम्पादन गर्नुभएको हो। यो कथालाई द एसिया फाउण्डेशन लेट्स रीड नेपालले प्रकाशनमा ल्याएको हो। आज यो कथा प्रकृति कर्माचार्यबाट सुनौ।
एउटा स्याल थियो, ऊ चौपट्टै धूर्त थियो। ऊ सधैँ अरूलाई झुक्क्याएर ठग्ने दाउमा हुन्थ्यो। कतिलाई त ऊ धम्क्याएरै खानेकुरा चोर्थ्यो। सबैले उसलाई छट्टु भन्थे। छट्टु टेङ्रा खोलाको किनारको झाडीमा बस्थ्यो। झाडीनेरै झाँगर बुढाको खेत थियो। एक दिन बिहानै झाँगर बुढा खेत जोत्न थाले। केही बेरमा बुढी खाजा लिएर आइन्। दुवै जनाले बाँडेर खाजा खाए। आहा, मेरी बुढीको त हातै मिठो, खाजा कति स्वादिलो, बुढाले भने। बुढाको मुखै मिठो भएर हो कि, बुढीले लजाउँदै भने। झाडीमा बसेको छट्टुले सबै कुरा सुन्यो। आहा, त्यो खाजा कति मिठो होला, छट्टुले मुख मिठ्यायो अनि मसिनो स्वरमा भन्यो, हुइया हौ, कुन दाउले खाजा खाऊ। अर्को दिन छट्टु बाटो ढुकेर बस्यो। बुढी खाजा लिएर खेततिर आउँदै थिइन्। छट्टुले बुढीलाई सोध्यो, बुढी आमै, कता हिँड्नु भएको? बुढालाई खाजा पुर्याउन नि, बिचरा बुढा बोकाइसके होलान्, बुढीले भनिन्। बिचरा, हेर्नुहोस् त तपाईँको बुढाको गति, हलो जोत्ता जोत्ता कति दुब्लो, मरण च्यासी भइसक्नु भयो, बरु एउटा हली राख्नुहोस् न, छट्टुले चेपारे घस्दै भन्यो। खै, हामी आफै त गरिब छौ, हामीलाई नै खाना लाउन धौ धौ छ, हाम्रोमा को हली बस्ला र, बुढीले ओठले पराउँदै भने। म छँदैछु नि, तर मेरो एउटा काम गर्नुपर्छ, मान्नुहुन्छ? छट्टुले जुङ्गा मुसार्दै भन्यो। हँ, तिम्रो के काम हो नि, बुढीले छक्क पर्दै सोधिन्। मेरो पुच्छरमा जुम्रा परेछन्, तपाईँले जुम्रा हेरिदिनु पर्यो, छट्टुले भन्यो। ए जाबु यति काम पो, म अहिले नै गरिदिइहाल्छु नि। बुढीले खुसी हुँदै भनिन्। तिमी मेरो खाजाको पोको समाइदिन्छौ? बुढीले सोधिन्। दिनुहोस् न, म जतनले बोकिराख्छु, छटुले भन्यो। बुढी निहुरेर पुच्छरको जुम्रा हेर्न थालिन्। छटु यही मौकाको ताकमा थियो। उसलाई के खोज्छस् कानु, आहो जस्तै भयो। एकैछिनमा सबै खाजा खाइदियो अनि त्यहाँबाट टाप कस्यो। बुढीले खाजाको पोको हेरिन्। ला, खाजा त एक रत्ती पनि छैन। बुढी रुँदै रुँदै बुढानेर गए। छटुले खाजा त सबै खाइदियो, बुढीले रुन्चे स्वरमा भनिन्। ए मेरी बुढी पनि छट्टुको फन्दामा परिछिन्, भो नरो, अब त्यसलाई मजा चखाउनु पर्छ। मेरो दिमागमा एउटा गजबको जुक्ति छ, बुढाले भने। कस्तो जुक्ति बुढा? बुढीले सोधिन्। बुढाले चनाको भएर यताउति हेरे। त्यसपछि बुढीको कानैमा मुख लगेर खास खुस गरे। बुढाको जुक्ति सुनेर बुढी खुसी भइन्। उनले भनिन्, हुन्छ बुढा, त्यसै गरौं। बुढाकै जुक्ति अनुसार भोलिपल्ट बुढी खेत जोत्न गए। उनले बुढाको लुगा लगाएकी थिइन्। केही बेरमा बुढा खाजाको पोको बोकेर घरबाट निस्के। उनले बुढीको लुगा लगाएका थिए। छट्टु बुढीको बाटो ढुकेर बसिरहेको थियो। उसले बुढालाई बुढी नै भन्ठान्यो। बुढी आमै, बुढी आमै, मेरो पुच्छरको जुम्रा हेरिदिनुहोस् न, म तपाईँको बुढालाई जोत्न सघाइदिन्छु, उसले मुख मिठ्याउँदै भन्यो। भइहाल्छ नि, बुढी बनेका बुढाले स्वर मसिनो पार्दै भने। उनले खाजाको पोको भुइँमा राखे अनि स्यालको जुम्रा हेरे जै गरे। त्यसै बेला बुढाले छट्टुको पुच्छरको भुत्ला जोडले तानिदिए। ज्वाट, आयानी आमा, आयानी बाओ, तिम्रो खाजा तिमी नै खाऊ, यो छट्टुको कति कति दाऊ, तिम्रा खोर र छानो जोगाऊ, हुइया हाउ भन्दै छट्टुले कुल्लै लम ठोक्यो। बुढाले छट्टुको दाउ बुझिहाले। उनी चिम्टा लिएर खोरभित्र छिरे। नभन्दै छट्टु आधा रातमा खोरतिरै आयो। ऊ खोरभित्र पस्यो। बुढाले चिम्टाले उसको नाक जोडले च्यापिदिए। च्याप, आयानी आमा, आयानी बाउ, कुखुरा खसी तिमी नै खाऊ, देख्छौ छट्टुको अर्को दाउ, भोलि तिम्रो छानो जोगाऊ, हुइया हाउ भन्दै स्यालले सुइकुच्च ठोक्यो। बुढाले घरको छानामा हेरे। त्यहाँ प्रशस्तै कुभिन्डा फलेका थिए। ती छिप्पिएर सेता भएका थिए। उनले अगेनाको खरानी मुख र टाउका भरि दले। कहाँ जालास मछली मेरै ढडिया, आज त तँ छट्टुलाई समातेरै छाड्छु भन्दै बुढा छानामा चढे अनि कुभिन्डो जस्तै भएर छानामा पल्टिए। आधा रातमा छट्टु आयो। ऊ यताउति हेरेर छानामा चढ्यो। छट्टुले बुढाको टाउकोलाई छिप्पिएको कुभिन्डो भन्ठान्यो र बोक्न खोज्यो। यही मौकामा बुढाले उसलाई समाउन खोज्यो, तर भ्याएनन्। कसो कसो उसको खुट्टा भेटाएर टोकिदिए। कप, आयानी आमा, आयानी बाउ, हुइया हाउ भन्दै हाम फाल्दा आँगनमै थचारियो अनि खुट्टा खोच्याउँदै भाग्यो। त्यो रात बुढाबुढीले सल्लाह गरे। छट्टुलाई त लगाउने नयाँ जुक्ति सोचे। भोलिपल्ट बुढी रोए जस्तो गर्दै गुइठा टिप्न थालिन्। किन रोएको बुढी आमै, अनि गुइठा किन टिपेको नि? छट्टुले सोध्यो।
मेरा बुढा बिते त्यही पिले रोएको नि, अब सबैलाई मरुवा भोज खुवाउनु पर्छ, त्यसैले गुइठा टिपेको नि, बुढीले सुक्क सुक्क गर्दै भने।
भोजको कुरा सुन्ने बित्तिकै छट्टुको मुखमा पानी आयो। मलाई पनि भोजमा बोलाउने हो भने म गुइठा टिपिदिन्छु, छट्टुले भन्यो।
हुन्छ, आऊ न,
बुढीले भनिन्। छट्टुले मख पर्दै गुइठा टिपिदियो। बुढी मनमने खुसी हुँदै गुइठा दिएर गए। भोजको दिन छट्टु आयो। बुढीले तयार पारेको भुजा, फुलौरा, सेलरोटी, माछा, मासुको परिकार देखेर उसको मुखै रसायो।
पहिले शरबत पिएर मात्र भोज खानुपर्छ, नत्र मरेको मान्छेले मुक्ति पाउँदैन, जागित्रा भएर भूत हुन्छ, भोज खाने सबैलाई सताउँछ, बुढीले भनिन्।
उनले छट्टुलाई पिरो खुर्सानीको धुलो हालेको शरबत दिइन्। छट्टुले एकै सासमा शरबत बुत्यायो। उसले सुहा सुहा गर्दै ऱ्याल सिंगान झार्यो। थपी थपी खाऊ है, बुढीले नदेखे झैं गरी भनी। छट्टु पिराले आ आ गर्दै जिब्रो निकालेर बरु उफ्रियो, तर मासुको लोभले डेक चलेन। यता बुढाले भने अनुहारभरि हाँडेको मोसो घसेका थिए। उनी भूत जस्तै भएर पिठाको घ्याम्पामा लुकेर बसेका थिए। बुढीले उखो पच्के निस्क बुढा निस्क भनेर बुढालाई संकेत दिइन्। बुढा घ्याम्पाबाट बाहिर निस्के, पिठो टाँसिएर बुढाको शरीर सेतामै थियो, अनुहार भने कालो थियो। उनी साँच्चीकै जागित्रा भूत जस्तै देखिएका थिए। हो हो हा हा हा, आज भने फेला परिस भनेर बुढाले स्यालको पुच्छर समाए। लौ न बित्यास पर्यो, बुढा त जागित्रा पो भएछन् बुढीले भनिन्। पिठो लागेकाले कसो कसो बुढाको हातबाट स्यालको पुच्छर फुत्कियो, ऊ भाग्न भ्यायो। ढोक्कै अघि बलेसीमा एक थाप्रो गोबर थियो, त्यही गोबरमा चिप्लेर उसले तीन बलड्याङ खायो। छट्टुको टाउकोमा फुलौरा जस्तै टुटुलको उठ्यो। टुटुलको छान्दै स्याल जङ्गलतिर यसो भन्दै भाग्यो। अयानी आमा, अयानी बाउ, तिम्रो बोझ तिमी नै खाओ, भो भो गर्दैन चोर्ने दाऊ, हुइयाँ हाओ। त्यस दिनदेखि छट्टु गाउँमै पसिन छ, बुढाबुढी खुसी साथ बस्।
छट्टु स्याल कस्तो थियो? झाँगड बुढाबुढीको कुरा सुनेर छट्टु स्यालले के सोच्यो?
छट्टु स्यालले बुढीको खाजा कसरी खायो? झाँगड बुढाले छट्टु स्याललाई मजा चखाउन के उपाय गरे?
छट्टु स्यालले एकपछि अर्को कस्ता कस्ता दाउहरू निकाल्यो। जे गर्दा नि छट्टु स्याललाई समाउन नसकेपछि बुढाबुढीले कस्तो नयाँ जुक्ति सोचे त?
भाइ बहिनीहरू, अब हामी जनावर र तिनीहरूले निकाल्ने आवाजहरूको एउटा रमाइलो क्रियाकलाप गरौं। यसको लागि तपाईँहरूसँग कापी र कलम सँगै होला। यस क्रियाकलापमा हामीले विभिन्न जनावर र तिनीहरूको आवाज बजाउनेछौ। जनावरहरूको नाम अंग्रेजीमा भनिनेछ र त्यसपछि जनावरले निकाल्ने आवाज आउनेछ।
यस क्रियाकलापमा तपाईँहरूले जनावरको अंग्रेजीमा नाम र आवाज सुनिसकेपछि उक्त जनावरको नाम नेपालीमा आफ्नो कापीमा लेख्नुपर्छ। हामीले आज 23 जनावरहरूको आवाज बजाउनेछौ र तपाईँहरूले ती जनावरहरूको नाम लेख्नुपर्छ है।
क्रियाकलापमा सहभागी हुनुभन्दा पहिला तपाईँहरूले आफ्नो कापीमा ठाडो पारेर 1-23 नम्बरसम्म लेख्नुपर्छ र हामीले जनावरको आवाज बजाउँदा पहिलो नम्बरमा कुन जनावर आयो तपाईँहरूले त्यसको नाम नेपालीमा लेख्नुपर्छ, दोस्रो आवाज बज्छ अनि 2 नम्बरमा उक्त जनावरको नाम लेख्नुपर्छ। कुरा बुझ्नुभयो?
त्यसो भए आफ्नो कापीमा ठाडो पारेर 1-23 नम्बरसम्म लेख्नुहोस्।
खेल्नको लागि तयार हुनुभयो? ल अब सुनौ है त जनावर र तिनका आवाजहरू, ध्यान दिएर सुन्नुहोस् है।
डग क्याट पिग काउ horse donkey goat sheep rooster duck frog Mouse. Snake. Owl. Crow. Parrot. Mosquito. Tiger. Wolf. Monkey. Elephant. Dolphin. Vulture.
क्रियाकलाप कस्तो लाग्यो र कतिवटा जनावरहरूको आवाज चिन्नुभयो त? यस्तै अन्य कतिवटा जनावरहरूको आवाजको बारेमा तपाईलाई थाहा छ, हामीलाई लेखेर पठाउनुहोला।
भाइ बहिनीहरू, कार्यक्रमको अबको खण्डमा हामी कवि टीकाराम शर्मा पौड्यालद्वारा मालिनी छन्दमा लिखित कविता स्वर्ग पाउन वाचन गर्छौं। टीकाराम शर्मा पौडेल विभिन्न छन्दमा कविता लेख्ने सिपालु कवि हुनुहुन्छ। वातावरण दिवसका लागि लेखिएको यो कवितामा फोहोर पार्ने मानिसको प्रवृत्तिमाथि व्यङ्ग्य गर्न खोजिएको छ। वरपर धुवाको अँध्यारो र बाक्लो तुवालो छन्। सबैतिर बीस जस्तो फोहोरले स्वच्छ हावा हराएको छ। धरतीमा अब जीवहरू बस्ने डराउँछन् भन्ने कविको गुनासो छ।
चराहरू चिरबिर गर्न सकेका छैनन्, जलभित्र जलचर खेल्न सकेका छैनन्। रनबनको हरियाली कैलो रंगमा फेरिएको छ, नजरले मैलो मात्रै देख्छ भन्ने तितो सत्य कवितामा छ। ढल मल भलहरूले उग्र दुर्गन्ध छर्छन्। यसरी फोहोर गर्ने मति राखेमा स्वर्ग पनि नर्क हुन्छ र यदि मनमति सप्रे मर्त्य पनि स्वर्ग होला भनेर कविले अति नै राम्रोसँग कवितामा अभिव्यक्त गर्नुभएको छ।
अब सबैले चेतनाको दियालो बाल्ने बेला भएको छ। कविले यस कविता मार्फत थल जल नभ सबैतिर स्वच्छता छाओस् र पछि जुन पुस्ता आए पनि उनीहरूले स्वर्ग जस्तो वातावरण पाउन् भन्ने इच्छा प्रकट गर्नुभएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर यो कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस् है।
स्वर्ग पाउन, कवि टीकाराम शर्मा पौडेल। वरपर सब जालो धूमको पत्र कालो परपर पनि उस्तै घोर बाक्लो तुवालो सबतिर विष मात्रै स्वच्छ हावा हरायो किन अब धरतीमा प्राण बस्नै डरायो चिरबिर चिडियाले आज बोल्नै सकेनन् जलचर जलभित्रै आज खेल्नै सकेनन् रनबन हरियाली रङ्ग फेर्दैछ कैलो किन नजर कुनाले मात्र देख्दैछ मैलो वरिपरि छरिएका अङ्गले व्यङ्ग्य गर्छन् ढलमल भल बग्दै उग्र दुर्गन्ध फर्छन् विचलित मति बिग्रे स्वर्ग नै नर्क होला यदि मन मति सप्रे मर्त्य नै स्वर्ग होला अब सब जन बालौ चेतनाको दियालो घर घर बलि राखोस् यो न निभ्ने उज्यालो थल जल न भजम्मै स्वच्छता मारमाउन् अनि पछि जुन पुस्ता आउनन् स्वर्ग पाउन् अनि पछि जुन पुस्ता आउनन् स्वर्ग पाउन्।
ल अब तपाईहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस्। यसपटक चाहिँ यो कविता कक्षा नौका विद्यार्थी श्रेया मल्लले वाचन गर्दै हुनुहुन्छ।
स्वर्ग पाउन कवि टीकाराम शर्मा पौडेल। वरपर सब जालो धूमको पत्र कालो परपर पनि उस्तै खोर बाक्लो तुआलो सबतिर विष मात्रै स्वच्छ हावा हरायो किन अब धरतीमा प्राण बस्नै डरायो चिरबिर चिरियाले आज बोल्नै सकेनन् जलचर जल भित्रै आज खेल्नै सकेनन् रन बन हरियाली रङ्ग फेर्दै छ कैलो किन नजर कुनाले मात्र देख्दै छ मैलो वरिपरि छरिएका अङ्गले व्यङ्ग्य गर्छन् ठलमल फल बग्दै उग्र दुर्गन्ध भर्छन् विचलित मति बिग्रे स्वर्ग नै नर्क होला यदि मन मति सप्रे मर्त्यु नै स्वर्ग होला अब सब जन बालो चेतनाको दियालो घर घर बलि राखोस् यो न निभ्ने उज्यालो थल जल न भजम्मै स्वच्छतामा रमाउन् अनि पछि जुन पुस्ता आउनन् स्वर्ग पाउन् अनि पछि जुन पुस्ता आउनन् स्वर्ग पाउन्।
तपाईहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।